السلام علیکم، یہ پارٹ 17 ہے، کتاب کمانڈو 4۔ یہ کتاب نابینا خادین و حضرات کی خدمت میں پیش کی جا رہی ہے۔ پیشکش کرتبہ آڈیو لائبریری، آواز پرویز احمد خان، مصنف منیر احمد راشد۔ دیگر معلومات یا کتابوں کے لیے اس نمبر پر رابطہ کریں 03212138225۔ تو آئیے سنتے ہیں پارٹ 17۔ ہینڈ اپ، اس کے ساتھ ہی بندوق کی نال میری کمر سے آ لگی۔ میں اس سمے میں کوئی بھی رسک لینے کو تیار نہیں تھا، لہٰذا آواز کی باسی گشت ختم ہونے سے پہلے ہی میں تیزی سے زمین پر بیٹھ گیا اور ساتھ ہی اپنے سامنے والی فوجی کو پیچھے دھکیل دیا۔ میرا بار خالی نہیں گیا تھا، دونوں فوجی گتھم گتھا زمین پر پڑے تھے اور بندوق ایک طرف۔ میں نے تیزی سے آگے بڑھ کر بندوق اٹھا لی اور دونوں کو ہینڈ اپ کرا لیا، مگر وہ دونوں خون خوار نظروں سے خورد ہوئے میری طرف بننے لگے۔ مجھے بھی ان کی ضرورت نہیں رہی تھی، اس لیے میں نے ایک کسی کا نشانہ لیتے ہوئے لبلبی دبا دی۔ کھٹ کی آواز پیدا ہوئی، اس کے ساتھ ہی فوجیوں کی کہکی فضا میں گونجے اور چلاؤ گولیاں۔ ان میں سے ایک نے میرا تمسخر اڑاتے ہوئے کہا، بندوق خالی تھی، کیوں؟ یہ سمجھنے اور سوچنے کی مہلت نہ ملی کیونکہ وہ دونوں چیل کی طرح مجھ پر جھپٹ پڑے تھے۔ میں اس بے مقصد لڑائی سے تنگ آ گیا تھا، اس لیے جیسے ہی مجھے موقع ملا میں نے ایک ایک کر کے دونوں کو جہنم رسید کر دیا۔ مگر اتنے سے کام کے لیے بھی مجھے آدھے گھنٹے سے شدید مقابلے کے امتحان سے گزرنا پڑا کیونکہ وہ دونوں بہت اچھے لڑاکے تھے۔ ہندوستانی فوج میں اتنے اچھے فائٹرز کی موجودگی میں مجھے حیرت ہوئی تھی۔ ان دونوں کا خاتمہ کر کے ابھی میں سوچ ہی رہا تھا کہ کس طرح کا رخ کروں کہ مجھے اونچے درخت سے تالیاں بجانے کی آواز آئی، پھر الفاظ فضا میں تیرتے ہوئے میرے سمار سے ٹکرائے، شاباش، ویل ڈن، ویل ڈن مسٹر قمر، آخر میں نے تمہیں پردے سے باہر گھسیٹ ہی لیا نا۔ تم پلاسٹک سرجری کروا کر سمجھتے تھے کہ سب کی نظروں سے اجل ہو جاؤ گے، بے شک تم ساری دنیا کو دھوکہ دے سکتے ہو، مگر مجھے نہیں۔ مجھے کبھی بھی تمہاری موت کے یقین نہیں آیا تھا اور میں برابر تمہاری تلاش میں تھا۔ بلاخر آج میں نے تمہیں دریافت کر ہی لیا، اب زیادہ زحمت کرنے کی ضرورت نہیں ہے، میرے آدمی تمہارے چاروں طرف موجود ہیں۔ میں نے دیکھا تھا کہ درخت کے جھنڈوں میں سے 20-25 مسلح فوجی نکل کر مجھے چاروں طرف سے گھیر چکے ہیں۔ آواز مسلسل آ رہی تھی، خون کو ان کے حوالے کر دو، یہ تمہیں مجھ تک پہنچا دیں گے، اور میں کون ہوں یہ بتانے کی شاید ضرورت نہیں ہے۔ واقعی یہ بتانے کی ضرورت نہیں تھی کیونکہ آندرے پوف کی آواز کو میں اچھی طرح پہچانتا تھا۔ آواز درخت سے لگے خفیہ مائک سے آ رہی تھی، لیکن میں اس بات پر غور کر رہا تھا کہ جس انداز سے آندرے پوف نے تالیاں بجا کر مجھے شاباش دی تھی، اس سے ظاہر ہوتا تھا کہ وہ مجھے براہ راست دیکھ رہا ہو۔ اس کا مطلب یہ ہوا کہ درخت پر صرف مائک ہی لگا ہوا نہیں تھا بلکہ ویڈیو کیمرہ بھی تھا، جس کے ذریعے کہیں قریب یا دور بیٹھا آندرے پوف مجھ پر مسلسل نظر رکھے ہوئے تھا۔ اس کی آواز مسلسل اپنے فوجیوں کو مخاطب کر کے کہہ رہی تھی کہ وہ مجھ پر کسی قسم کا اعتبار نہ کریں۔ مسلح فوجی نہایت احتیاط سے میرا گرد گھیرا تنگ کر رہے تھے اور ان کے تیور بہت خطرناک تھے۔ میں چاہتا بھی تو کچھ کرنے کی پوزیشن میں نہیں تھا، لہذا خود کو حالات کا سپرد کر دیا۔ ویسے بھی آندرے پوف تک پہنچنا فی الحال اس کے علاوہ اور کوئی ذریعہ نہیں تھا۔ پہلے کی طرح ایک بار پھر آنکھوں پر پٹی باندھی گئی اور مجھے فوجیوں نے دائیں اور بائیں سے پکڑ کر قریب ہی موجود زیر زمین کیمپ میں پہنچا دیا۔ کیمپ کے زیر زمین ہونے کا اندازہ بھی مجھے یوں ہوا کہ 17 سیڑھیاں اتر کر میں ایک کمرے میں پہنچا تھا۔ وہاں سے مجھے مختلف بھول بھلائیوں میں سے گزار کر ایک کمرے میں پہنچایا گیا۔ میری آنکھوں پر سے پٹی کھول دی گئی۔ یہ کشادہ کمرہ تھا، ضروریات کے ہر سامان سے آراستہ، دیواریں اور چھت سفید رنگ کی تھی اور فرش پر خاکستری رنگ کا قالین بچھا تھا۔ ایک طرف آرام دہ بستر لگا تھا جس پر بے داغ اور بے شگن سفید چادر بچھی تھی۔ ایک سینٹر ٹیبل اور دو مونڈے بھی موجود تھے۔ بیرونی دنیا سے رابطے کے لیے دو بینڈ کا ایک ٹرانسمیٹر ریڈیو بھی کمرے میں رکھا تھا، لیکن مجھے یہ بعد میں معلوم ہوا کہ صرف ریڈیو ہی نہیں ٹرانسمیٹر بھی تھا۔ بعد کے دنوں میں آندرے پوف سے میرا رابطہ اسی ریڈیو ٹرانسمیٹر کے ذریعے رہا۔ مجھے یہاں کسی قسم کی تکلیف نہیں تھی اور آندرے پوف سے ابتدائی گفتگو کے بعد ایک ہفتے تک مجھے نہ کسی انسان کی آواز سنائی دی اور نہ ہی کسی کی شکل میں نے دیکھی، سوائے اس مسلح فوجی کے جو میرا کھانا لے کر آتا اور پرانے برتن اٹھا کر لے جاتا۔ آندرے پوف سے گفتگو کے نتیجے میں مجھے معلوم ہوا کہ جنگل میں گشت کے دوران مجھے جو بے چینی کا ایک احساس ہو رہتا تھا اس کی وجہ ویڈیو کیمرے تھے، جن کے ذریعے آندرے پوف مسلسل مجھے چیک کر رہا تھا۔ پھر اس نے باقاعدہ منصوبے کے تحت مجھے اپنے فوجیوں کے ذریعے گرفتار کروایا اور ایسے موقع فراہم کیے کہ میں کھل کر اپنے جوہر کا مظاہرہ کر سکوں۔ آندرے پوف نے جو مجھے کمر کی حیثیت سے شناخت کر لیا تھا، اس کی وجہ یہ تھی کہ وہ میرے لڑنے کے اسٹائل سے واقف تھا۔ نثار برمی کے سلسلے میں میرا کمال فن دیکھ چکا تھا اور اس کے علاوہ ماسٹر وسکی سے بھی کئی مرتبہ اس کی میٹ بوٹ ہو چکی تھی، اور ماسٹر وسکی کے خاص سال کی وجہ سے اسے میرے اسٹائل کے بارے میں بھرپور معلومات تھی۔ یہ وجہ تھی کہ جب میں جنگل کی صاف کی تھا، میں بھارتی فوجیوں کے دو گروہ سے نمرد آدما تھا۔ اس نے اپنے آپریشن روم میں بیٹھا ہوا آندرے پوف ٹیلی ویژن اسکرین پر ہمارا یہ مارکا دیکھ رہا تھا۔ اسی لڑائی کے بعد اسے میرے کمر ہونے کا یقین ہو گیا تھا۔ ابتدائی ایک ہفتے تک میں بدھت رہا کہ میں کمر نہیں علی ہوں، مگر وہ بھی اپنی بات پر ڈٹا رہا. پھر ایک روز مجھے کھانے میں خواب اور دوا کھلا کر بے ہوش کر دیا گیا اور میرا میڈیکل چیک اپ ہوا, جس نے بات ثابت کر دی کہ میرے چہرے پر پلاسٹک سرجری کے ذریعے تبدیلیاں کی گئی ہیں. اس انکشاف کے بعد آندھر پوپ کا یقین اور زیادہ مجھ سے کم ہو گیا. آندھر پوپ میری صلاحیتوں سے بہت متاثر تھا اس لیے قید میں رکھنے کے باوجود اس نے مجھ سے یہ خاص سلوک روا رکھا تھا. وہ باتوں کے ذریعے میری برین واش کی کوشش کر رہا تھا. ہر روز کی ہندی, بنگالی, اردو اور انگریزی اخباروں کے ذریعے مجھے تازہ ترین معلومات فراہم کرتا, جسے مجھے اندازہ ہوگا کہ پاکستان کے خلاف نہ صرف بھارت کی پروپیگنڈا بہت مضبوط اور مؤثر ہے بلکہ ہمارے مشرقی پاکستانی بھائی اور ابن الوقت قسم کے صحافی بھی اپنے وطن کی جڑیں کھو چکے ہیں. سب سے بڑھ کر مغربی ذرائع ابلاغ نے تو پوری دنیا میں تاثر قائم کر دیا تھا کہ مغربی پاکستان میں ایک جارح حکومت ہے جس نے غریب بنگالیوں کی آزادی طلب کر لی ہے اور انہیں غلامی کے اندھیروں میں دھکیلنے کی مسلسل کوشش کر رہا ہے. بھارت ایک نجات دہندہ ہے جو بنگال کو آزادی دلانے کے لیے اخلاقی طور پر سرگرم ہے اور مفتی بحالی کے تقریب گاروں کا دراصل آزادی کے حصول کے لیے جان قربان کر رہے ہیں اور اپنی قوم کے ہیرو ہیں. دوسری طرف پاکستان کی حکومت اور سیاسی لیڈروں کے بیانات سے اندازہ ہوتا ہے کہ انہیں اپنی کرسی اور لیڈی کے علاوہ کسی چیز کی فکر نہیں. یوں ہر طرف سے مایوس کر کے آندھرے مجھے اپنے کام کے لیے استعمال کرنا چاہتا تھا. اس نے مجھے بہت بڑے بڑے لالچ بھی دیے, اپنے ساتھ پارٹنرشپ کی آفر بھی کی, مگر میں نے کسی قسم کے تعاون سے انکار کر دیا اور خود کو ذہنی طور پر اس بات کے لیے تیار کر لیا تھا کہ میں مر جاؤں گا مگر آندھرے پوف کے ہاتھوں میں پھرونا نہیں بنوں گا. البتہ اس کی کوشش اس حد تک ضرور کامیاب ہوئی تھی کہ مجھ پر مایوسی کی کیفیت طاری ہونے لگی تھی اور میرا ایمان مزلزل ہونے لگا تھا کہ پاکستان ناقابل تقسیم وحدت ہے. دو ہفتے تک آرام دہ ماحول اور تقدیر دہ معلومات اور مذاکرات کے بعد مجھے اچانک اصلی جیل میں منتقل کر دیا گیا. شاید آندھرے پوپ بھی میری طرف سے مایوس ہو گیا تھا. یہاں اب ذہنی تشدد کے ساتھ ساتھ جسمانی تشدد بھی ہونے لگا. مجھے معلوم نہیں تھا کہ وہ کون سا علاقہ ہے مگر میں براہ راست ہندوستانی فوج کے کنٹرول میں تھا. وہ مجھے پاک فوج کے بارے میں معلومات حاصل کرنا چاہتے تھے. تشدد کے جدید ترین حربے مجھ پر آزمائے جا رہے تھے. لاتوں اور گھونسوں سے مارنا, سگریٹ سے جلانا, بلیڈ سے جسم پر زخم ڈال کر ان پر نمک مرچ ڈالنا, گھنٹوں الٹے لٹکا رکھنا, بجلی کے جھٹکے دینا تقریباً روز کا معمول تھا. اس کے ساتھ ہی مجھے میرے والدین کو اور پاکستان کو غلیظ گالیاں بکنے کا سلسلہ جاری تھا. ناقابل بیان غیر انسانی حرکتوں سے وہ مجھے نفسیاتی مریض بنانے کی کوشش کر رہے تھے. جیل میں میری جسمانی اور ذہنی کیفیت کی پل پل کی رپورٹ آندھرے کو بھی مل رہی تھی. اس کا اندازہ مجھے اس وقت ہوا جب ایک دن اچانک مجھے جیل سے واپس کیمپ پہنچایا گیا. وہاں میں نے آندھرے کو دیکھا, وہ اسے میری طبیعت کے بارے میں پوچھ رہا تھا اور میری حالت پر افسوس کر رہا تھا. اس نے بڑے ہمدردانہ لہجے میں مجھ سے عزت سے باز آنے کی نصیحت کی اور اشارتاً یہ بات بھی جتا دی کہ ابھی تک میرے زندہ رہنے کی وجہ اس کی ذات ہے, پھر آئندہ بہترین علاج کی ضمانت بھی یہی ہے کہ میں آندھرا کا کہنا مان لوں. اپنی بات میں زور پیدا کرنے کے لیے اس نے آرام دہ اور عیش سے بھرپور زندگی کا نقشہ بڑی خوبصورتی سے کھینچا اور مجھے کہا کہ حسین زندگی تمہاری منتظر ہے, اسے حاصل کرنے کے لیے تمہیں زیادہ محنت کی ضرورت بھی نہیں ہے, بس ایک ہاں. اس نے مسکراتے ہوئے بڑے پیار سے میری طرف دیکھا, جس میں باپ سزا دینے کے بعد بیٹے سے لاج جھڑا رہا ہو اور یہ امید رکھتا ہو کہ سزا کے نتیجے میں بچہ اپنی غلطی تسلیم کرتے ہوئے آئندہ سے پرہیز کی کوشش بھی کرے گا. میں نے اس کی بات کا کوئی جواب نہ دیا, نہ کہا تو تکلیف کے باعث مجھ سے بولا بھی نہیں جا رہا تھا, مگر وہ میری خاموشی کو نیم رضامندی سمجھا اور میرے علاج کا حکم صادر فرما دیا. مجھے دوبارہ اسی کمرے میں لایا گیا جہاں گرفتاری کے فوراً بعد رکھا گیا تھا. آندھرے کے کہنے پر میرا اسپیشل علاج شروع ہوا اور میں تیزی سے صحت یاب ہونے لگا. آندھرے پوف ہر روز میرے پاس آتا اور مختلف انداز سے اپنی بات دہراتا. اس کے ساتھ تازہ اخبارات کا بنڈل بھی ہوتا جس کے ذریعے وہ میری ضد پاکستان نہیں ٹوٹ سکتا کو توڑنے کی کوشش کرتا. میں 20-22 دن سے دنیا سے بالکل کٹا ہوا تھا. اب اخبارات کے ذریعے مجھے علم ہوا کہ صورتحال کیا سے کیا ہو چکی ہے. اخبارات کی سرخیاں چیخ چیخ کر کہہ رہی تھی کہ پاک بھارت جنگ ہونے والی ہے. اکثر اخبارات گرائے میں بھارت کو فوراً حملہ کر کے بنگلہ دیش کو آزاد کرانا چاہیے تھا. دوسری طرف ہماری حکومت کے بلند و بانگ دعوے بھی شائع ہوتے مگر ان کا انداز ایسا تھا جیسے مجذوب کی بڑھ. ایک روز جب ڈاکٹر معائنہ کرنے اور دوا دینے کے بعد آندھرے پوف کے ہمراہ واپس جانے لگا تو اس نے ایک عجیب حرکت کی. مجھے آنکھ کا مخصوص اشارہ کر کے کہنے لگا, مسٹر قمر, اب آپ خاصے صحت مند ہو چکے ہیں, خود چلنے پھرنے کی کوشش کیا کیجیے یا کم از کم تکیے سے ٹیک لگا کر بیٹھنے کی کوشش کیجیے تاکہ لیٹے لیٹے آپ کی کمر میں زخم نہ ہو جائیں. ڈاکٹر کے اشارے کے رد عمل کے طور پر پیدا ہونے والے شدید حیرت کو میں نے بڑی مشکل سے اپنے چہرے پر ظاہر ہونے سے روکا, کیونکہ وہ اشارہ ایک کوڈ تھا جو پاکستانی کمانڈوز کو تربیت کے دوران ہی سکھایا جاتا تھا اور اس اشارے کی مدد سے دو گوریلے ایک دوسرے کو شناخت کر لیتے تھے چاہے وہ زندگی میں کبھی بھی آپس میں نہ ملے ہوں. ڈاکٹر کے روپ میں ایک پاکستانی کمانڈو کو دیکھ کر جہاں مجھے بے انتہا حیرت ہوئی تھی, वहीं पे अपना मुसरत का एहसास भी हुआ था। इन लोगों के चले जाने के बाद मैंने पलंग के करीब रखी तबाही से अखबार उठाया और जब मुंह पर रखकर लेट गया। यह हरकत बताया मैंने अपनी आंखों को रोशनी से बचाने के लिए की थी, मगर असल वजह यह थी कि मैं कमरे में लगे खुफिया कैमरों से अपने तासार छुपाना चाहता था। मुंह पर अखबार ओढ़े मैं डॉक्टर के जुमलों पर भी गौर कर रहा था और मुझे उनमें एक पैगाम छुपा महसूस हो रहा था। मिस्टर कमर, अब आप खासे सेहतमंद हो चुके हैं, खुद चलने फिरने की कोशिश क्या कीजिए, कम से कम तकिए से टेक लगाकर बैठने की कोशिश कीजिए ताकि लेटे लेटे आपकी कमर में जख्म ना हो जाए। मैंने अपने दिमाग में डॉक्टर के जुमले दोहराए। पहली कोशिश में मुझे तीन बातों में पैगाम माँ छुपे हुए नजर आए। खुद चलने फिरने की कोशिश यानी मुझे जो कुछ करना है खुद ही करना है और बाहर से किसी मदद की उम्मीद नहीं है। दूसरी बात, तकिया से टेक लगाने की कोशिश यानी मेरे लिए तकिया भी थोड़ा बहुत मददगार साबित हो सकता है। तो क्या इसके नीचे कोई खुफिया आला है या यहाँ से मुझे किसी और किस्म की मदद मिल सकती है। मैंने तकिया को चेक करने का फैसला किया, मगर इससे पहले मैंने लेटे लेटे कमर में जख्म ना हो जाएं वाले जुमले पर गौर किया। एक साफ और वाजह मतलब यह समझ में आया था कि मुझे हरकत करनी चाहिए वरना मेरा जिसमें वाकई मफलूज होता था। मगर जब मैंने तीनों बातों को मिलाकर नतीजा खत्म करने की कोशिश की तो पूरा पैगाम मेरी समझ में आता चला गया। दरअसल डॉक्टर ने मुझे बताया था कि मुझे अपनी मदद आपके तहत यहाँ से फरार होना है और इसके लिए कुछ मदद तकिए से मिल सकती है, लेकिन ये फरार जल्द से जल्द हो जाना चाहिए क्योंकि देर की सूरत में मामला बिगड़ भी सकता है। मुकम्मल पैगाम समझ लेने के बाद मैंने सरअमल करने का फैसला किया और बज़ाहिर तकलीफ से कराहते हुए मैंने करवट बदलने की कोशिश की, मगर इस दौरान मेरा हाथ तकिए के नीचे से इस कागज़ को बरामद कर चुका था। डॉक्टर ने न जाने कब वहाँ रख दिया था। मैंने इस कागज़ को अखबार की ओट में एक हाथ की उंगलियों की मदद से खोला और अखबार के अंदर रख कर यूँ पढ़ने लगा जैसे अखबार पढ़ रहा हूँ। पैगाम मुख्तसर और बहुत जल्दी में लिखा गया था, मैंने तुम्हारे कमरे में लगा वीडियो कैमरा ख़राब कर दिया, इसे ठीक होने में एक हफ्ता लगेगा, इस दौरान यहाँ से निकल जाओ, बाहर से कोई मदद नहीं मिल सकती, कैम्प का मुकम्मल नक्शा सिरप की बोतल में है। वीडियो कैमरे की खराबी को पढ़कर मुझे बहुत खुशी हुई। मैंने फ़ौरन तमाम एहतियात तदाबीर तरक करके पाँव बिस्तर से नीचे उतारे और चंद कदम चलकर एक भरपूर अंगड़ाई ली, जिससे एक हफ्ते तक बिस्तर पर लेटे रहने के बाद जकड़ जाने वाले जिस्म के जोर कलर कलर की आवाज़ से खुलते चले गए। चंद मिनट तो मुझे खड़ा रहने में भी दुश्वारी पेश हो रही थी, मगर जल्दी मेरा जिस्म अपनी असली हालत बनाने लगा। दरवाजे में इंटरलॉक लगा हुआ था इसलिए अंदर से बाहर का मंजर या बाहर से अंदर का मंजर नजर आने की कोई सूरत नहीं थी। मैंने फौरन ताकत के शरबत की शीशी का डब्बा खोला और उसके अंदर नक्शा तलाश करने की कोशिश की, मगर वह कागज का नन्ना सा पुर्जा भी नहीं था। पहले तो हैरान हुआ मगर फौरन ही मैंने एहतियात से वो डब्बा फाड़ डाला। डब्बा इस अंदाज से बंद था कि जरा जोर देने से इसकी तहें खुलती चली गई। इसके अंदर की साइड पर एक नक्शा बहुत तफसील से बना हुआ था। मैंने एक घंटे तक उस पर मेहनत करके उसे अपने हाफजे में मुंतकिल कर लिया और एहतियात से डब्बे को बंद किया और सिरप की बोतल उसमें डालकर उसे वापस इसी जगह रख दिया जहाँ से उठाया था। अब मेरे पास एक हफ्ता था जिसमें मुझे इस कैद से निकलकर अपने वतन की आज़ाद फिज़ा में पहुँचना था। मैं बड़े आराम से इस बिस्तर पर बैठकर अपने आइंदा लाहे अमल पर गौर करने लगा। मुझे अपने हम वतनों के साथ इसकी जुग्राफी सरहदों की हिफाज़त करना है। मेरा डॉक्टर भी मुझे इंतहाई ताकतवर दवाएँ दे रहा था, इसलिए पाँचवें ही दिन मैंने इस कैंप से फरार का मनसूबा मुकम्मल कर लिया। मेरी बीमारी और कमजोरी की वजह से मेरा खाना लाने वाला फौजी अब ज़्यादा मोहताज नहीं रहता था। मैंने अपने पहले शिकार के तौर पर इसी को मुंतखब किया। इस रात जब खाने का वक्त करीब आया तो मैंने अपने प्रोग्राम के मुताबिक बाथरूम का नल खोल दिया और खुद दरवाजे के करीब खड़ा हो गया। वक्त से मुकर्रर पर दरवाज़ा खोला, फौजी ने बिस्तर पर ना पाकर चौंक कर मुहाफ़िज़ से पूछा, वही किधर गया? फिर खुद ही जवाब दिया, अच्छा बाथरूम में है, शायद उसने पानी गिरने की आवाज़ सुन ली थी। उसने एहतियात से दरवाज़ा खोल कर खाने की ट्रेस में कमरे के अंदर कदम रखा, मगर उसे दूसरा कदम उठाना नसीब नहीं हुआ। मेरी खड़िया देली के वार ने उसकी गर्दन तोड़ दी और ट्रेस में फर्श पर ढेर हो गया। आवाज़ सुनकर मुहाफ़िज़ भी मुतवज्जो हुआ, मगर असल मामला उसकी समझ में आने से पहले ही मैंने उसे बाजू से पकड़ कर कमरे के अंदर घसीट लिया। फिर अगले ही नमें कमरे में एक और लाश का इजाफा हो चुका था। मैंने बहुत तेज़ी से फौजी का लिबास उतार कर पहरा और मुहाफ़िज़ की शेर लेकर मोहतात अंदाज में कमरे से बाहर आया और दरवाज़ा बंद कर दिया। राहदारी में दो दरवाजे और थे, एक तो मेरे कमरे के बिल्कुल सामने था और दूसरा राहदारी के आखिर में। ये यकीन इस हिस्से से बाहर निकलने का रास्ता था। मैंने सामने वाले दरवाजे की तरफ देखा, वो बंद था। अंदर न जाने क्या था, मैं इधर से तवज्जो हटाकर तेजी से खिसकता हुआ बाहर के दरवाजे के पास आ गया। एक बार फिर पलट कर पीछे कमरे की तरफ देखा और आहिस्ता से दरवाजे पर जोर दिया। दरवाजा खुला था, मैंने एहतियात से और खोला और फिर एकदम पूरा दरवाजा खोल कर दूसरी तरफ पहुँच गया। सामने एक मुसल्ला फौजी लापरवाही से खड़ा था, शायद मेरा खाली लाने वाला फौजी का इंतजार कर रहा था। मुझे देखते ही उसने अपनी गन सीधी करने की कोशिश की, मगर मेरी स्टैंड गन से निकलने वाली गोलियों की बाढ़ ने उसे इसका मौका ना दिया। वह तो जबरदस्त चीख के साथ उछला और जमीन पर गिरकर तड़पने लगा। फौजी की चीख और गोलियों की तड़तड़ाहट ने कैंप में हलचल सी मचा दी। मैं तेजी से भागता हुआ सामने वाले दरवाजे में घुसता चला गया। यहाँ भी हालात पहली राहदारी जैसे थे और मुझे पहले से इसका इलम था, लिहाजा दरवाजा खोल दी, मैंने फायरिंग शुरू कर दी थी। सामने से आते हुए दो फौजी अंधी गोलियों का शिकार हो गए थे, उनके गिरते तड़पते हुए देखने की फुर्सत नहीं थी। मैंने राहदारी में मौजूद सबसे करीबी दरवाजा खोला और बेधड़क उसमें दाखिल हो गया। ये सीढ़ियां जो ऊपर की तरफ जा रही थी, साथ की तादाद में सीढ़ियां मैंने तकरीबन फाकते हुए तय की। उनके आखिर में मौजूद दरवाजे को गन की ठोकर से खोलता हुआ कमरे में दाखिल हो गया। ऑपरेशन रूम था, पहली ही नज़र में मुख्तलिफ मशीनों और आलात के अलावा मुझे सिर्फ एक आदमी नजर आया, जो मुझे अचानक अपने सामने देखकर हैरान और कुछ खौफजदा हो गया था। मैंने अपने पीछे दरवाज़ा बंद करते हुए खरख्त रहे उस आदमी से पूछा, आंद्रे पोफ कहाँ हैं? आंद्रे पोफ कहाँ हैं? कौन आंद्रे पोफ? यहाँ कोई आंद्रे पोफ नहीं। उसके हाथ खुद ब खुद सर से बुलंद हो गए थे, उसके चेहरे पर खौफ का तासर मजीद गहरा हो गया था। तुम्हारा बॉस किधर है? मैंने फुंकारते हुए कहा, शायद वो आंद्रे गथरी नाम से वाकिफ नहीं था। चीफ तो छावनी गए हैं, उसने बमुश्किल सूख निकलते हुए कहा। उसकी आवाज़ हलक भटक रही थी। आंद्रे को ना पाकर मुझे अफसोस हुआ था। मैं तो सोच रहा था कि आज उसका हिसाब भी बराबर कर दूंगा, मगर वो खुशकिस्मत था कि उस वक्त गेम से बाहर गया हुआ था। उसकी गैर मौजूदगी में अब मेरी दिलचस्पी की यहाँ कोई चीज़ नहीं हो सकती थी, लिहाजा मैंने कमरे में मौजूद इलेक्ट्रॉनिक आलात को तबाह करना शुरू कर दिया। ऑपरेटर की ज़िंदगी की कैद से रिहाई दिलाने के बाद मैं सरमारी की तरफ बढ़ा, जो कमरे के कोने में खड़ी थी। दरअसल कैंप से बाहर जाने का वो खुफिया रास्ता था जिसे सिर्फ आंद्रे पोफ इस्तेमाल करता था। अलमारी का लॉक फायर की मदद से खोलने के बाद मजीद 10 सीढ़ियाँ चढ़कर लकड़ी के एक दरवाजे तक पहुँचा, जो सीढ़ियों की छत का काम भी देता था। मैंने हाथ से टटोल कर देखा तो वहाँ भी खुदकार ताला लगा हुआ था। मैंने कफल के सुराख पर स्टेन गन की नाल रखी और फायर कर दिया। ताला टूटने के बाद मैंने पूरी को सफर सरफ करके वो भारी दरवाज़ा ऊपर उठाया और फुर्ती से निकल कर बाहर आ गया। ये वही घना जंगल था जहाँ से महीना भर पहले आंद्रे ने मुझे गिरफ्तार किया था। रात की स्याही ने जंगल को ढक दिया था और अंधेरा मुझे दुश्मन से महफूज रखने के लिए दोस्ती का हाथ बढ़ा रहा था। कैद से रिहाई पाते ही मैंने अपने रब का शुक्र अदा किया और फिर तेज़ी से एक तरफ दौड़ लगा दी। मैं जल्द से जल्द इस जगह से दूर निकल जाना चाहता था। काफ़ी देर और काफ़ी दूर तक दौड़ने के बाद एक जगह रुक गया। मेरा ख्याल था मैं खतरे की हदूद से बाहर निकल आया हूँ। अब सुबह तक करने के लिए मेरे पास कोई काम नहीं था। मैंने जहन पर पैदा होने वाली सोचों को आज़ाद छोड़ दिया। दरख्त की मजबूत शाख से सर टिका कर आँखें बंद कर ली। सोते जागते और सोचते हुए रात गुजर गई। सफेदा सह नमदार होती जंगल की चैन की जिंदगी एक अंगड़ाई लेकर बेदार हो गई। मैंने भी करीब ही मौजूद एक कुदरती नाले से वुदू किया और नमाज फजर के लिए अपने रब के हुजूर दस बस्ता खड़ा हो गया। नमाज के बाद मैंने अपनी रिहाई पर अल्लाह का शुक्र अदा किया और गिड़गिड़ाकर पाकिस्तान की सलामती की दुआएं मांगी। मेरी आंखों से अश्क जारी थे और दिल से दुआएं निकल रही थी। काफ़ी देर ये कैफियत तारी रही, इससे मुझे एक गुना सुकून नसीब हुआ, रूह को तरावत मिली और मैं एक नए अज़म और हौसले के साथ अपने वतन की सरहद की तरफ चल पड़ा। मुझे ठीक से अंदाज़ा नहीं था कि सरहद किस तरफ है और मैं जिस तरह पर जा रहा हूँ वो मुझे दोस्तों तक पहुँचाएगी या फिर दुश्मनों के नरके में गिर जाऊँगा, लेकिन मैं अल्लाह के भरोसे पर चला जा रहा था। अभी मुझे चलते हुए कोई एक घंटा ही हुआ होगा कि एक तरफ से फायरिंग की आवाज़ सुनाई दी। ये मशीन गन की आवाज़ थी जो बहुत दूर से आती हुई महसूस हो रही थी। जंगल में सिमत का सही अंदाज़ा लगाना मुश्किल था। मैंने थोड़ी देर कान लगाकर आवाज़ को सुना और फिर एक तरफ चल दिया। मेरा ख्याल था आवाज़ इधर से ही आ रही है, लेकिन मैं सोच रहा था कि मशीन गन की मतवादर फायरिंग किस बात की तरफ इशारा कर रही है कि जंग शुरू हो चुकी है। जैसे जैसे मैं करीब होता जा रहा था आवाज़ें भी वाजह होती जा रही थी। बीच बीच में मैंने तोप के गरजने की आवाज़ भी सुनी। आधा घंटा मुसलसल चलने के बाद मैं ऐसी जगह पहुंचा जो जंगल से अलग करीब ही किसी इंसानी बस्ती का पता देती थी। हरे भरे खेत हर तरफ लहरा रहे थे। मैंने एक ऊंचे दरख्त पर चढ़कर माहौल का जायजा लिया। मुझे बहुत फासले पर सब्ज वर्दी में मरबूज फौजी फायरिंग में मसरूफ नजर आए। उनके सही रुख का मैं अंदाज़ा नहीं लगा पाया, लेकिन ये बात वाजह हो गई कि भारतीय फौजी यकीन पाकिस्तानी फौज पर फायरिंग कर रहे थे। जंगल का हिस्सा भी अब मेरी समझ में आ गया था और मैं खुश था कि मैं कमाल पोस्ट के करीब पहुँच गया हूँ। मैं तेज़ी से दरख्त से नीचे उतरा और दौड़ता हुआ खेतों में रपूश हो गया। भारतीय फौजियों की पोजीशन मेरे जहन में महफूज थी और मैं उसको सामने रखते उनसे बचता बचाता कमालपुर पोस्ट की तरफ बढ़ रहा था। मैंने जानबूझकर पगडंडियों को इस्तेमाल नहीं किया था, मुबादा कि मुझे पके हुए फल की तरह दुश्मन की झोली में ले डाला नहीं। कभी कभी तो मुझे यूँ महसूस होता कि मेरे बहुत ही करीब कोई मौजूद है। ऐसे मौके पर मैं अपनी जगह पर दुबक जाता और शेर की तरह अपने शिकार पर झपटने के लिए तैयार होता, मगर मेरी किसी फौजी से मुठभेड़ ना हुई और मैं कमालपुर पोस्ट के नज़दीक पहुँच गया। मेरे जिस्म पर भारतीय फौज का लबास था। अंदेशा था कि मेरे साथी मुझे दुश्मन का आदमी समझकर मेरे कुछ समझाने से पहले ही मुझे गोलियों से फूंक कर रख दें, लिहाजा मैं कमीज उतार ली थी, बल्कि मैंने बुनियान भी उतार कर सुलह की झंडी की तरह हाथ में पकड़ ली थी और उसे हलाता हुआ आगे बढ़ रहा था। फायरिंग काफ़ी देर पहले बंद हो चुकी थी, इसलिए किसी सिमत से आती हुई अंधी गोली का निशाना बनने का खतरा कुछ ज़्यादा नहीं था। میں بغیر کسی پریشانی کے پوسٹ تک پہنچ گیا. وہ لوگ مجھے پہچان چکے تھے اور مجھے اپنے درمیان دیکھ کر بہت خوش ہو رہے تھے. میں نے سب سے پہلے لباس پہنا, اس کے بعد ان لوگوں کی طرف متوجہ ہوا. انہیں دیکھ کر مجھے بہت دکھ ہوا. وہ سرخ و سفید چہرے جو میں ایک ماہ پہلے یہاں چھوڑ گیا تھا تقریباً سیاہ پڑ چکے تھے. آنکھ اندر کو دھس گئی تھی, رخسار کی ہڈیاں ابھر آئی تھیں. میں نے دیکھا کہ اکثر فوجیوں کی شیپ بھی بڑی ہوئی تھی اور بال پریشان. سب سے زیادہ بری حالت ان پانچ فوجیوں کے تھے, زخموں سے چور چور ایک طرف پڑے کرا رہے تھے. یہاں کوئی ڈاکٹر نہیں تھا, فکر تھے کمپاؤنڈر سے جو ان کی مرہم پٹی کر رہا تھا یا درد دور کرنے کی دوائیں اور اپنی باتوں سے ان کا درد کم کرنے کی کوشش کر رہا تھا. چوکی کی حالت بھی بری تھی, لگتا تھا جنگ کا عالم ہے. میں نے حیران ہوتے ہوئے صورتحال کے بارے میں پوچھا. کیپٹن ایسا نے مسکراتے ہوئے جواب دیا, جناب تمہارے جانے کے بعد سے ہم دشمن کے مکمل گھیرے میں ہیں. وہ کئی بار بھرپور حملہ کر چکا ہے اور منہ کی کھا کر اب طویل جنگ پر آمادہ ہے. ہم ایک ماہ سے اپنے ہیڈ کوارٹر سے کٹے ہوئے ہیں. والد خراب ہے اور ویسے رابطے کے امکانات شاید بالکل ختم ہو گئے ہیں. دو دن پہلے میجر ایوب تشریف لائے تھے. آج تمہاری شکل دیکھی, ہمارے کئی ساتھی شہید ہو چکے ہیں اور زخمیوں کی حالت تو تم دیکھ ہی رہے ہو. بس سمجھو جنگ ہو رہی ہے, حالانکہ کوئی اعلان وغیرہ نہیں ہوا. کیا ہیڈ کوارٹر نے رابطے کی کوشش نہیں کی تھی؟ بلکہ کئی بار کی. میں جو یوں بتا رہے تھے کہ کئی بار امداد روانہ کی گئی مگر وہ راستے میں دشمن کی بھینٹ چڑھ گئی. ایک بار کی ناکامی تو سمجھ میں آتی ہے مگر کئی بار نہیں, ایسا نہیں ہے. دراصل بات یہ ہے کہ صحیح اندازہ نہیں ہو پا رہا کہ دشمن کتنی تعداد میں اور کس کا گھیراؤ کتنا وسیع ہے. یہی وجہ ہے کہ میجر ایوب کے بقول پہلی مرتبہ روانہ کی گئی امداد میں ہمارے 20 فوجی توپے اور ٹرک لائن میں دشمن کے ہاتھوں تباہ ہو گئے. اور پھر میرا اندازہ کہ ہیڈ کوارٹر پر نفری بھی کوئی زیادہ نہیں ہے, ہم بھی رضاکاروں پر زیادہ انحصار کر رہے ہیں. ہماری گفتگو شاید مزید چلتی کہ اچانک دشمن کی طرف سے فائرنگ شروع ہو گئی اور تمام جوان ادھر متوجہ ہو گئے. کیپٹن احسن زیادہ مصروف ہو گئے, لہٰذا میں وہاں سے ہٹ کر ایک البدر کیڈر کے پاس آیا جو اپنے مورچے میں بیٹھا رائفل کی ناز دشمن کی سمت کی دانتوں پر دانت جمائے قلعوں میں گھور رہا تھا. مصفہ نام تھا اس کا, مجھے اچھی طرح جانتا تھا. مجھے اپنے قریب دیکھ کر وہ مسکرایا. میں نے بھی اس کی مسکراہٹ کا جواب دیا اور رسمی حال احوال کے بعد فوراً موجودہ صورتحال کی طرف آ گیا. دقتوں کا فائرنگ ہو رہی تھی, ہماری طرف سے بھی کبھی کبھار ایک آدھ گولی داغ دی جاتی, ورنہ جوان دشمن کی طرف دھیان لگائے بیٹھے رہتے یا آپس میں باتیں کرتے. مصطفیٰ کے ذریعے مجھے یہاں کے صورتحال کے بارے میں مزید معلومات حاصل ہوئیں. اس نے بتایا کہ کئی دن ہوئے چوکی میں راشن اور ایمونیشن کی شدید کمی ہو گئی ہے اور کیپٹن نے راشن اور ایمونیشن کا کوٹا مقرر کر دیا ہے. کھانے میں صرف دال چپاتی ہے, وہ بھی ایک وقت. اصل حال یہ ہے کہ فی کس شاید 5 یا 6 کارتوس ہر جوان کے پاس بچے ہوں گے جنہوں نے زیادہ بے احتیاطی برتی اور کسی جھاڑی کے ہلنے پر بھی فائر جھونک مارا. وہ صرف خالی رائفل لیے مورچوں میں بیٹھے رہتے ہیں. ایل ایم جی کی 10 گولیاں اور مارٹر کے 2-4 گولے بھی شاید چوکی پر موجود ہوں, مگر سب سے اہم چیز جو وافر مقدار میں یہاں موجود ہے وہ جذبہ جہاد اور حوصلہ ہے. لیکن میں نے یہ بات محسوس کی تھی کہ سپاہی عجیب جذباتی اور نفسیاتی کیفیت کا شکار تھے. اسلحہ اور امداد کی طرف سے مایوسی کی وجہ سے ان پر ریاست ستاری ہو جاتی تھی, پھر شوق شہادت سے چہرے دمکنے لگتے تھے. کبھی اپنی قلت تعداد اور فاقوں کے بعد جسمانی کمزوری کی وجہ سے ہمت ڈاماڈول ہوتی تھی, تو کبھی احساس کہ وطن کی خاطر جان قربان کرنے حوصلہ دیتا تھا. زندگی کی طرف سے نا امیدی ابدی حیات میں کامیابی بظاہر شکست در فتح, شکست در حقیقت فتح, ایسے ہی خیالات جوانوں کو ہر دم گھیرے رہتے تھے. اس پوزیشن میں کوئی صحیح فیصلہ نہیں کر پا رہے تھے. کبھی اپنی بے بسی پر آنسو بہانے کو جی چاہتا, کبھی ہیڈ کوارٹر والوں کو جھنجھلانے کو. ابھی تک امداد کیوں نہیں آئی؟ کبھی حکومت پر غصہ آتا, کبھی چین اور امریکہ پر غضبناک ہونے کو کہ امداد کا اور کون سا وقت ہوگا جب وہ میدان عمل میں کودیں گے. ایک ماہ سے زیادہ عرصہ ہو گیا تھا کہ اس عذاب سے گزر رہے تھے. اس عرصہ میں دشمن سے خوب نبرد آزمائی رہی, اپنی تمام در قوت اسلحہ اور مقامی حمایت کے باوجود 70-75 افراد کی نفری اور محدود اسلحے سے لیس اس چھوٹی سی چوکی کو ہڑپ نہیں کر سکا تھا. اب بھی کدو کا فائر ہو رہے تھے. ہمارے جوان تھوڑا محتاط اور تھوڑے لاپرواہی کے انداز میں اپنے مورچوں پر ڈٹے ہوئے تھے کہ اچانک فضا ہیلی کاپٹر کی مہیب آواز سے گونج اٹھی. کچھ جوان خوشی سے اچھلنے لگے کہ بلاخر ڈھاکہ سے امدادان پہنچی, مگر یہ خوشی بہت تھوڑی دیر کے لیے ہمارا ساتھ دے سکی کیونکہ جو ہی ہیلی کاپٹر نزدیک پہنچے ہم نے ان پر بھارتی فوج کا مخصوص نشان دیکھ لیا تھا. اب اس بارے میں 6 گویاں ہونے لگی. کچھ کا خیال تھا کہ شاید باقاعدہ جنگ شروع ہو چکی ہے, اس لیے دشمن اپنی تمام تر قوت کے ساتھ حملہ آور ہوا ہے. ورنہ پہلے تو صرف مکتی بہانی کی امداد کر رہا تھا اور پھر اس خیال پر یقین کرنے کا موقع بھی فوراً فراہم ہو گیا. میں نے دیکھا کہ ایک بنگالی سفید جھنڈا لہراتا ہماری چوکی کی طرف آ رہا ہے. کیپٹن ایسا نے اسے بحفاظت چوکی تک پہنچنے دینے کا حکم دیا. یہ بھارتی کمانڈر کا مقاصد تھا جو ایک پیغام کیپٹن ایسن کے نام لایا تھا. پیغام کچھ یوں تھا, افیسر تم چاروں طرف سے گھیرے میں ہو, باہر سے کسی امداد کی امید رکھنا فضول ہے. تم نے بہت بہادری دکھائی مگر اصل وجہ یہ تھی کہ پہلے باقاعدہ جنگ کا اعلان نہیں ہوا تھا, اب کل سے باقاعدہ جنگ شروع ہو چکی ہے. ہمارے بمبار اور ٹینک ایک لمحے میں اس چوکی کو نیست و نابود کر دیں گے. تمہاری حالت کا بھی ہمیں اندازہ ہے, اس لیے اب بس کرو. खाम खा अपने जवानों की जान मत गुवाओ, हथियार हमारे हवाले कर दो, नीचे फारदी कमांडर के दस्तक से। ये पैगाम पढ़ करके अपने हसन गुस्से से काबू हो गए। उन्होंने जवाबी पैगाम भेजा, कमांडर तुम एक माह से अपनी कोशिश में लगे हो मगर नाकाम हो। मैदान जंग से भाग कर सियासत का सहारा ढूंढ निकाला है। मर्द हो तो आओ, गोली की जुबान में बात करो, तुम्हें पता चल जाएगा कि तुम्हारा वास्ता शेरों से बड़ा है। एहसन कैप्टन के इस जवाब से तमाम जवान खुश हुए थे, लेकिन मैंने देखा कि थोड़ी ही देर बाद कैप्टन एहसन गहरी सोच में डूब गया था। मैं उनका एहसास समझ रहा था, मगर ऐसे मौके पर किसी ऑफिसर का दिल छोड़ देना पूरी पलटन का मोरल डाउन कर लेने वाली बात थी। मैंने चाहा कि तन्हाई में उनसे बात करूं, मगर मुझसे पहले ही उन्होंने अपनी GCO को बुलाया और मशवरा किया। फिर इस मीटिंग में चंद लोग और भी शामिल हो गए, मैं भी वहीं मौजूद था। कैप्टन एहसन बहसियत एक जिम्मेदार अफसर इस मकसद का शिकार थे कि बगैर एमुनेशन के हमने हत्या जवानों को दुश्मन की गोलियों की बाढ़ के सामने खड़ा कर देना कैसा फेल है। इसकी जमा मर्दी और गैरत का तकाजा था कि शिकस्त से मौत बेहतर है, मगर ये ख्याल सिर्फ अपनी ज़ात की हद तक बड़ा मुस्तहसन था। उन्होंने इन 70 जवानों की फिक्र खाई जा रही थी जो हर सूरत में उनके हुक्म की पाबंदी के लिए तैयार थे। GCO का ख्याल था कि यह सरीखन खुदकशी होगी, हमें अपने जवानों को यूं बेवसी की हालत में दुश्मन की गोलियों के हवाले नहीं करना चाहिए। मुझे इससे इख्तलाफ था। मैंने कहा, जनाब जिंदगी और मौत अल्लाह के हाथ में होती है और मौत के एक दिन मुकर्रर है। अगर हमारी मौत यूं ही दुश्मन के हाथों लिखी है तो आप इसे टाल नहीं सकते, और अगर हमारी जिंदगी है तो दुनिया की कोई ताकत हमें मार नहीं सकती। जहाँ तक सवाल हथियार डालने का है तो मैं समझता हूँ कि अपनी और मुल्क की इज्जत दांव पर लगाने से बेहतर है हम बेबसी की मौत को गले लगा लें। पार्ट 17 एक खिताब वजीर होता है। इस किताब के मजीद वाक़ियात के लिए सुनिए पार्ट 18।